रहीम। ये रेडियो तेहरान है, इस्लामी गणराज्य ईरान की आवाज।
زہرہ زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا كذلك يبين الله لكم آياته لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر، وأولئك هم المفلحون۔ صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9620 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ہے hindi@ws.irib.ir۔ شوتاو، آج سوموار ہے، آبان کی 9، ربیع الثانی کی 5 اور اکتوبر کی 31 تاریخ۔ اس سمے کی سبھا میں آپ سب سے پہلے وشو سماچار سنیں گے، جس کے بعد کاریکرم راجنیتک چرچا آپ کی سیوا میں پرستت کیا جائے گا۔ راجنیتک چرچا کے بعد ہم آپ کو سنائیں گے ساپتاہک کاریکرم وشو درپن، اور شوتاو سبھا کا انتم کاریکرم ہوگا صحت کا راز۔ تو یہ ہے اس سمے کی سبھا میں پرستت کی جانے والے کاریکرموں کی روپ ریکھا۔ آپ سے کچھ دیر بعد آپ سنیں گے انتراشٹریہ سماچار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ لیجیے شروتاؤ، اب مریم مہدادی اور احمد عباس سے سنیے وشو سماچار۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ شیراز آتنکی حملے سے جڑے 6 آروپی دھرے گئے ہیں۔ راشٹرپتی رئیس نے کہا کہ سرکشا ایرانی سرکار اور جنتا کی ریڈ لائن ہے۔ بھارت کے گجرات میں موربی برج کی گھٹنا کے بعد کئی طرح کی بحثیں شروع ہو گئی ہیں۔ سعودی عرب نے 15 راجنیتی قیدیوں کو موت کی سزا سنا دی ہے، جن میں بچے بھی شامل ہیں۔ اور اب آپ وسطار سے سماچار سنیے۔
ایران کے انٹیلیجنس منترالے نے ایک بیان جاری کیا ہے کہ شیراز میں حضرت شاہ چراغ کے مزار پر آتنکی حملے سے جڑے 6 آروپی گرفتار کیے گئے ہیں۔ انٹیلیجنس منترالے نے اپنے بیان میں بتایا ہے کہ یہ لوگ آتنکی حملہ کرنے والی ٹیم کے لیے فیسیلیٹیٹر کے روپ میں کام کر رہے تھے۔ اس سے پہلے حملے سے جڑے دوسرے آروپی کی گرفتاری کی خبر آئی تھی، اور اب انٹیلیجنس منترالے کا بیان آیا ہے کہ اس حملے کے معاملے میں 6 لوگوں کو گرفتار کر لیا گیا ہے جو فیسیلیٹیٹر کے روپ میں کام کر رہے تھے۔ منترالے نے بیان میں کہا ہے کہ بہت جلد اس بارے میں ادھک بیورہ دیش کی جنتا کے سامنے پیش کیا جائے گا۔ گیات رہے کہ شیراز میں پیغمبر اسلام کے ونشج حضرت احمد بن موسیٰ شاہ چراغ کے روضے پر بدھوار کو آتنکی حملہ ہوا تھا، جس میں بچوں سہیت 15 لوگ شہید ہو گئے تھے اور درجنوں گھائل ہوئے تھے۔ یہ حملہ تب ہوا تھا جب ایران کے بھیتر ہنگامے ہو رہے تھے اور پشمی دیشوں سے جڑے راجنیتک و پرچارک حلقے ہنگاموں کو ہوا دینے اور ہنسا پھیلانے کی بھرپور کوشش میں لگے ہوئے تھے۔
ایران کے راشٹرپتی نے دیش کی سرکشا اور شانتی کو شہید آرمان الوردی جیسے درجنوں اور سینکڑوں شہیدوں کے بلیدان اور خون کا پریمام بتاتے ہوئے کہا ہے کہ سرکشا اور شانتی ایران سرکار اور راشٹر کی ریڈ لائن ہے۔ پراپت رپورٹ کے مطابق اسلامی گنراج ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے شہید آرمان الوردی کے پریوار والوں سے ٹیلی فون پر بات چیت کی۔ انہوں نے شہید آرمان الوردی کے پریوار والوں کے پرتی اپنی سانتونا پرکٹ کی، اور انہوں نے مہان شہید کی ویرتا اور انتردرشٹی کی پرشنسا کی۔ राष्ट्रपति रईसी ने इस मौके पर कहा कि शहीद अलवर्दी जैसे जाबाज जवान की शहादत देश की सुरक्षा और शांति के लिए बलिदान का प्रतीक है और देश की जनता ऐसे संघर्षकर्ता जियालों के बलिदान का सम्मान करती है और उनकी कुर्बानी के महत्व को समझती है।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनआनी ने ईरान के शिराज नगर में हजरत शाह चिराग के मज़ार पर होने वाले आतंकी हमले का हवाला देते हुए कहा कि जो लोग खुद को गार्डन का निवासी और दूसरों को जंगलवासी कहते हैं इस जघन्य अपराध पर खामोश तमाशाई बन गए हैं। नासिर कनआनी ने सोमवार को पत्रकार सम्मेलन में कहा कि बाग में जीवन गुजारने के दावे करने वाले अब आतंकी हमले महिलाओं के अधिकार मानवाधिकार और बाल अधिकार पर खामोश हो गए हैं और बड़ी आसानी से इतने बड़े अपराध को नज़रअंदाज कर देना चाहते हैं। कनानी ने कहा कि ये लोग बस इसे अपना कर्तव्य समझते हैं कि हिंसा और दंगे भड़काएं, इसके अलावा वे बड़ी से बड़ी घटना पर भी अपनी जिम्मेदारी भूल जाते हैं। विदेश मंत्रालय के प्रवक्ता ने आतंकवाद से जंग में शहीद कासिम सुलेमानी की भूमिका की तारीफ करते हुए कहा कि अगर दाइशी आतंकवाद से जंग में इस महान कमांडर ने अपनी भूमिका न निभाई होती तो मानवाधिकार के बड़े बड़े दावे करने वाले देश आज तक इस आतंकी संगठन से जूझ रहे होते।
भारत के पश्चिमी प्रांत गुजरात में मोरबी ब्रिज गिर जाने की दुखद भारत के पश्चिमी प्रांत गुजरात में मोरबी ब्रिज गिर जाने की दुखद घटना में 140 से अधिक लोगों की मौत हो चुकी है और अब इस पर कई तरह की बहसें शुरू हो गई हैं। सबसे महत्वपूर्ण मुद्दा यह है कि इस मामले में क्या कोई कसूरवार है या नहीं और अगर है तो वो कौन है। बहस यह है कि इसके लिए दोषी ओरेवा ग्रुप है जिसे ब्रिज की मरम्मत और रखरखाव का काम सौंपा गया था या इसमें नगर पालिका की गलती है। मोरबी के ऐतिहासिक सस्पेंशन ब्रिज की मरम्मत और रखरखाव का काम मोरबी के औद्योगिक घराने ओरोवा ग्रुप को सौंपा गया था। यह समूह अजंता ब्रांड की घड़ियों का निर्माण करता है। इसके अलावा बल्ब लाइटें और घरेलू इस्तेमाल के अन्य उपकरण भी बनाता है। इस समूह और मोरबी नगर पालिका के बीच 300 रुपए के स्टाम्प पेपर पर अनुबंध हुआ है। 4 पेज के अनुबंधन समझौते के मुताबिक दोनों पक्षों में पुल के प्रबंधन जैसे की OMM ऑपरेशन और मेंटेनेंस सिक्योरिटी सफाई रखरखाव भुगतान संग्रह स्टाफिंग आदि का अनुबंध हुआ था। एग्रीमेंट में कलेक्टर नगर पालिका और ओरोवा समूह द्वारा पुल पर जाने की दर और 2027 से 28 तक उस दरों में वार्षिक कितनी बढ़ोतरी की जाएगी उसका विवरण भी दिया गया है। इसके अनुसार वर्तमान टिकट पर 15 रुपये है जो वर्ष 2027 से 28 तक 25 रुपये तक बढ़ाया जाना है।
सऊदी अरब के अधिकारियों ने 15 राजनीतिक कैदियों को मौत की सजा सुनाई है जिनमें कुछ नाबालिग भी शामिल बताए जाते हैं। यूरोप में स्थित सऊदी अरब मानवाधिकार संगठन ने यह सूचना दी। सऊदी अरब का रिकॉर्ड इस मामले में खराब है जो हर साल अनेक महिलाओं और बच्चों को भी मौत की सजा देता है। सऊदी अरब मानवाधिकार संगठन के हवाले से मीडिया में ये खबर आई है कि इस समय सऊदी अरब में कम से कम 53 कैदी ऐसे हैं जिन्हें कभी भी मौत के घाट उतारा जा सकता है और इनमें कम से कम 8 किशोर हैं। संगठन ने सऊदी अरब को चेतावनी दी है कि दर्जनों लोगों की मौत की सजा देने के फैसले से बाज आ जाए। संयुक्त राष्ट्र संघ के विशेषज्ञों ने भी हाल ही में सऊदी अरब के अधिकारियों पर जोर डाला है कि वे अब्दुल्ला हुवैती को तत्काल रिहा करें और किशोरावस्था में लगाए गए आरोपों के आधार पर उन्हें सुनाई गई मौत की सजा भी निरस्त करें। इन विशेषज्ञों ने सऊदी अरब से कहा है कि वे किसी भी अपराध में नाबालिगों को दी जाने वाली मौत की सजा का प्रावधान खत्म करें। बताया जाता है कि सऊदी अरब में मौत की सजा पाने वाले किशोरों की संख्या लगातार बढ़ती जा रही है।
फिलिस्तीन के प्रतिरोधक बलों के जियालों की जवाबी कार्रवाई से डरे इसराइली पुलिस ने आधिकारिक तौर पर अवैध जानी कॉलोनी वासियों को कनेसेट चुनाव के दिन अपने साथ हथियार ले जाने के लिए कहा है। हिब्रू भाषा के समाचार सूत्रों ने रविवार को पूर्वी अधिकृत बैतुल मुकद्दस और अरिया इलाके में दो फिलिस्तीनियों द्वारा की गई जवाबी कार्रवाई में दो अवैध जानी कॉलोनी वासियों के घायल होने की सूचना दी है। इस बीच प्रतिरोधक बलों के जियालों द्वारा हालिया दिनों में लगातार की जाने वाली शहादत प्रेमी कार्रवाइयों से भयभीत इसराइली सुरक्षा एजेंसियों ने कनेसेट चुनाव के लिए चेतावनी जारी की है।
यूक्रेन के सरकारी सूत्रों का कहना है कि रूस ने कई इलाकों में इंफ्रास्ट्रक्चर को निशाना बनाया है जिसमें राजधानी कीव भी शामिल है। सूत्रों का कहना है कि मिसाइल हमलों में कीव, खारकीव, वेनेत्सा, शिरकासी और
ज़ाबारोजिया को निशाना बनाया गया है। यूक्रेन के विदेश मंत्री दिमित्री कोलिबा ने कहा कि रूस के हमलों में हमारे इंफ्रास्ट्रक्चर को नुकसान पहुंचाया जा रहा है। यूक्रेन के राष्ट्रपति कार्यालय से जारी बयान में कहा गया है कि रूस ने कई इलाकों में ऊर्जा प्रतिष्ठानों को निशाना बनाया। हालांकि यूक्रेन का यह भी दावा है कि उसने फायर किए गए 50 में से 44 मिसाइल इंटरसेप्ट कर लिए। यूक्रेन पश्चिमी देशों विशेष रूप से अमेरिका की विस्तारवादी नीति का हथकंडा बनकर बुरी तरह युद्ध में फंस गया है। अमेरिका के उद्देश्यों के लिए इस्तेमाल होकर यूक्रेन की सरकार ने अपने देश को जंग की आग में झोंक दिया, जिसकी विभीषिका अब साफ नजर आने लगी है। वहीं रूस का कहना है कि यूक्रेन उन इलाकों पर हमले कर रहा है जो रूस का हिस्सा बन चुके हैं। रूसी रक्षा मंत्रालय ने कहा कि यूक्रेन की फोर्सेज ने खेरसून, खार्किव और लोगांस को निशाना बनाने की कोशिश की, जिसे नाकाम बना दिया गया। रूसी सेना का कहना है कि उसने दोनेस्क में महत्वपूर्ण स्थानों पर नियंत्रण हासिल कर लिया है, जबकि यूक्रेन की सेना का एक शस्त्रागार तबाह कर दिया है।
रूस के विदेश मंत्रालय के हवाले से ऐसी खबरें सामने आ रही हैं कि रूसी राष्ट्रपति यूक्रेन के मुद्दे पर पश्चिमी देशों के साथ वार्ता करने के लिए तैयार हो गए हैं। प्राप्त रिपोर्ट के मुताबिक रूस के विदेश मंत्री सरगेई लावरोफ ने अपने एक ताज़ा बयान में कहा है कि रूसी राष्ट्रपति व्लादिमीर पुतिन यूक्रेन मुद्दे पर पश्चिमी देशों के साथ बातचीत के लिए तैयार हैं। उन्होंने कहा, हम तनाव कम करने के लिए पश्चिम के साथ चर्चा के लिए तैयार हैं। लावरोफ ने कहा कि एक विशेष रूप से राष्ट्रपति पुतिन अभी भी यूक्रेन मुद्दे पर बातचीत में शामिल होने के इच्छुक हैं। रूस के विदेश मंत्री ने अपने बयान में यह भी दावा किया है कि ये प्रस्ताव नया नहीं है। सरगेई लावरोफ ने यह भी कहा कि अगर वार्ता अच्छे वातावरण में समानता और वास्तविकता पर आधारित हो तो इस बात में कोई संदेह नहीं है कि समस्या का समाधान निकाला जा सकता है।
ब्राजील में राष्ट्रपति चुनाव में पूर्व राष्ट्रपति लूला डी सिल्वा ने हल्की मार्जिन से यायर बोलसोनारो को पराजित कर दिया है। ब्राजील में चुनाव नतीजों की आधिकारिक घोषणा कर दी गई है, जिसके अनुसार डी सिल्वा को 50.8% और बोलसोनारो को 49.2% वोट मिले हैं। दक्षिणपंथी विचार के बोलसोनारो के लिए ये बहुत बड़ी बेइज्जती की बात हो गई है, क्योंकि वे इस देश के पहले राष्ट्रपति हैं जो दूसरे टर्म के लिए राष्ट्रपति नहीं चुने गए। साओ पाओलो में विजय भाषण देते हुए लूला डी सिल्वा ने अपने 10,000 समर्थकों की भीड़ को संबोधित किया। उन्होंने कहा कि अब तक बोलसोनारो ने फोन करके मुझे मुबारकबाद नहीं दी, मुझे नहीं पता कि वे मुझे फोन करेंगे या नहीं। लूला डी सिल्वा ने कहा कि देश को शांति और एकता की जरूरत है और देश अब अंतर्राष्ट्रीय मंच पर लौट रहा है। हम नहीं चाहते कि देश अलग थलग रहे। उन्होंने कहा कि ये तो किसी के भी हित में नहीं है कि लोग विभाजित समाज में जीवन गुजारें और हमेशा जंग होती रहे। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
تو سب سے پہلے بات کرتے ہیں تہران کے امام جمعہ کے اس بیان کے بارے میں کہ جس میں انہوں نے کہا ہے کہ امریکہ کے نیتوت میں ورچسواد کی یوجنا ایران کی پہچان کو مٹانا اور نراشہ پیدا کرنا ہے. اس سمبندھ میں وستار سے ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی.
محمد جواد حاج علی اکبری نے کہا ہے کہ ورچسوادی ایران میں پہچان کو مٹانا چاہتے ہیں اور نراشا کا واتاورن پیدا کرنا چاہ رہے ہیں. تہران کے امام جمعہ حجت الاسلام والمسلمین محمد جواد حاج علی اکبری کہتے ہیں کہ امریکہ کے نیتت میں ورچسواد کی یوجنا یہ ہے کہ یہاں پر پہچان کو مٹایا جائے اور دیش میں نراشا کا واتاورن اتپن کر دیا جائے. انہوں نے اپنے جمعے کے خطبے میں کہا ہے کہ امریکہ کا مول ادیش ایران کی اسلامی شاسن ویوستھا کو گرانا ہے. ایران میں حالیہ اپدرو کے دوران امریکی نیتتو میں جو کچھ کیا جا رہا ہے اس سے تو یہی پتا چلتا ہے کہ وہ اسی لکش کو حاصل کرنے کے لیے سب کچھ کر رہے ہیں. پہلے چرن میں وہ پہچان مٹانے کی کوشش کر رہے ہیں. اسلامی کرانتی کی سفلتا کے بعد ویاپک استر پر سانسکرتک یدھ چھیڑا جا چکا ہے جو کہ بہت ہی جٹل ہے. اس یدھ میں سوشل میڈیا سہت ہر پرکار کے سمپرک کے سادھنوں کو ہتھکنڈے کے روپ میں پریوگ کیا جا رہا ہے. ایران کے ورد چھیڑے گئے سانسکرتک یدھ میں اب تک اربوں ڈالر خرچ کیے جا چکے ہیں. حاج علی اکبری نے کہا ہے کہ اس سمے دیش کے یواؤں کو لکش بنایا جا رہا ہے. اس بارے میں اسلامی کرانتی کے ورشٹ نیتا یہ کہتے ہیں کہ وہ لوگ ایسی نئی پیڑھی کے اچھک ہیں جو ادوردرشی، ستھی سوچ والی، اتساہین، نراشا وادی اور اوشوسنی ہو. ایران کے سندرب میں وشو ورچسواد کی دوسری کاروائی اشانتی اتپن کرنا ہے. اس کو انہوں نے اپنی کاری سوچی میں شامل کر رکھا ہے. حالانکہ اسلامی کرانتی کی سفلتا کے بعد سے یہ کام وبھن شیلیوں میں پچھلے چار دشکوں سے ادھک سمے سے کیا جاتا رہا ہے. حالیہ اشانتی میں پشچم نے کھل کر اپدرویوں کا سمرتھن کیا اور اب بھی کر رہے ہیں. اس کام سے ان کا لکش ایران کو اشانت بنانا ہے. اسی کے ساتھ وشو ورچسواد ایران کو اشانت بنائے رکھنے کے لیے آتنکی گٹوں، وشیش کر تکفیری آتنکی گٹوں سے سہایتا لے رہا ہے. اس کا تازہ ادھارن شیراز نگر میں استھت شاہ چراغ کے مزار پر نماز کے دوران لوگوں پر حملہ کرنا تھا جس میں بڑی سنکھیا میں نمازی شہید ہو گئے. اس حملے کے بارے میں اسلامی کرانتی کے ورشٹ نیتا آیت اللہ عظمیٰ سید علی خامنئی یہ کہتے ہیں کہ آگ بھڑکانے والے دشمن کے سمبندھ میں ہماری یہ ذمہ داری بنتی ہے کہ دیش کی سرکشا پرنالی اور نیائے پالیکا کا سمرتھن کرے اور ہم سب ایک جٹ رہیں.
اور اب چرچا کرتے ہیں فلسطینی جنتا پر اویدھ زیونی شاسن کے بڑھتے ظلموں کے بارے میں. فلسطین کے حالات پر سرکشا پریشد میں ہوئی بیٹھک میں بری طرح گھرا اسرائیل، اپرادھوں کی ہوئی نندا، مگر امریکہ کو کوئی فرق نہیں پڑا. اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں نیو یارک سے آئی آر آئی بی کے سمباددتا علی رجبی، ہمارے ساتھی احمد عباس کی آواز میں.
فلسطینی علاقوں میں بڑھتی ہنسا اور اسرائیلی سینکوں کے ہاتھوں فلسطینیوں کی ہتیا میں لگاتار ہو رہی وردھی کے درشٹیگت سنیکت راشٹر سنگھ کی سرکشا پریشد کی بیٹھک ہوئی. دو سطروں میں چھ گھنٹے کی بیٹھک میں بحث تو بہت ہوئی لیکن غیر قانونی شاسن کے سمرتھکوں نے بیٹھک کو کسی نتیجے پر نہیں پہنچنے دیا. ٹور وینسلینڈ جو مدھیہ پور میں سنیکت راشٹر سنگھ کے شانتی دوت ہیں، زیونی شاسن سے مانگ کی کہ فلسطینیوں کو ان کے گھر بار سے نکالنے اور انہیں وستھاپت کرنے کا سلسلہ بند کرے. انہوں نے کہا کہ کئی دشکوں سے جاری زیونی شاسن کے قبضے کے خلاف فلسطینیوں کی نراشا اور آکروش بالکل صاف نظر آتا ہے. البتہ وینسلینڈ نے اسرائیل کے اپرادھوں کی نندا نہیں کی مگر اتنا کہا کہ زیونی فلسطینیوں کے گھر دھوست کر رہے ہیں اور کہتے ہیں کہ اس کے نرمان کا لائسنس نہیں لیا گیا، جبکہ کسی بھی فلسطینی کے لیے اسرائیل سے اس طرح کا پرمیشن لینا اسمبھو ہے. اس بیٹھک میں ایران کے راجدوت نے کہا کہ رپورٹوں سے پتہ چلتا ہے کہ 2022 میں بڑی سنکھیا میں فلسطینی شہید ہوئے ہیں اور اس پہلو سے 2006 کے بعد یہ سب سے برا سال ثابت ہوا ہے. انہوں نے اسرائیل کے اپرادھ گنوائے.
74 years
فلسطینیوں کی ہتیا، انہیں ان کے گھروں سے نکالنا اور فلسطینیوں کے خلاف انیک طرح کی اپرادھک کاروائیاں کرنا، یہ اسرائیل کی کرتوتیں ہیں جو پچھلے 74 سال سے جاری ہیں. یہ حرکتیں سارے انتراشی قانونوں کا الگھن ہے، فلسطینیوں کو سرکشا پریشد کے سمرتھن کی ضرورت ہے۔ ایران کے راجدوت نے کہا کہ فلسطینیوں کو پورا ادھیکار ہے کہ اسرائیلیوں کے حملوں کے جواب میں آتم رکشا کی کارواہی کریں۔ آئرلینڈ کی راجدوت نے بھی قبضے والے فلسطینی علاقوں کے حالات کو بے حد چنتا جنک بتایا۔ انہوں نے کہا کہ ہم کو اس بات کی گہری چنتا ہے کہ اسرائیل بہت زیادہ طاقت کا استعمال کر رہا ہے۔ انہوں نے کہا کہ ہم یہ بھی چاہتے ہیں کہ پترکار شیرین ابو عاقلہ کے قتل کی، ان کا کہنا تھا کہ شیرین ابو عاقلہ کی ہتیا کا معاملہ ایک گمبھیر وشے ہے جس کی سوتنتر اور نشپکش جانچ بہت ضروری ہے، اور ہم اس پر زور دیتے ہیں۔ The killing of journalist Shireen Abu Akleh. سنیکت راشت سنگھ کے مانوادھیکار ہائی کمیشن کی رپورٹ کے انصار اس سال اسرائیل نے ویسٹ بینک میں ہی 118 فلسطینیوں کو شہید کر دیا، جن میں 26 بچے اور 5 مہیلائیں شامل ہیں۔ نیویارک سے آئی آر آئی بی کے لیے علی رجبی کی رپورٹ۔
اور اب رک کرتے ہیں بھارت کا۔ بھارت پرشاست کشمیر میں ووٹر لسٹ میں ہو رہی دھاندلی کا معاملہ سامنے آیا ہے۔ وہیں کشمیر کے سب سے بڑے دھارمک نیتا مولانا عباس انصاری کے ندھن پر ہونے والی شوک سبھاؤں کا سلسلہ جاری ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سنواد داتا سپت محمد حسن۔
جموں کشمیر پیپلز کانفرنس، جس کے بارے میں بتایا جاتا ہے کہ اسے نئی دہلی کی ادھیکشتا حاصل ہے، نے آج ایک سنواد داتا سمیلن میں کہا ہے کہ سری نگر کے کئی کانسٹیچوئنسیز میں غیر راجی کے ناگرکوں کو متدان لسٹ میں شامل کیا گیا ہے اور یہ ایک بہت گمبھیر ایشو ہے۔ سری نگر میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے پیپلز کانفرنس کے مہا سچیو بشارت بخاری نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ میں یہ بتانا چاہتا ہوں کہ جو لسٹ ہمارے سامنے آیا ہے اور جس طرح سے اس میں غیر ریاستی لوگوں کو اس میں شامل کیا جا رہا ہے وہ جموں کشمیر کے ناگرکوں کو سویکار نہیں ہے۔ انہوں نے کہا کہ ہم نے بار بار نئی دہلی کو یہ سمجھانے کا پریاس کیا کہ وہ ایسی ایکسرسائز نہ کریں، پرنتو انہوں نے یہ سویکار کیا کہ ان کی بات نہیں سنی جا رہی ہے۔ اس اوسر پر بشارت بخاری نے کہا،
چیف لائے آج ہم نے سوچا آپ سے چند باتیں کریں۔ معاملہ ایک حساب سے بڑا گمبھیر ہے، کیونکہ اگر واقعی میں یہ صحیح ہے جو ہم کہنے جا رہے ہیں تو انتہائی گمبھیر بن سکتا ہے یہ معاملہ۔ وہ ایسا ہے کہ میرے ہاتھ میں ایک کاغذ ہے، ایک کاغذ کا پلندہ ہے، اس میں کوئی کل ملا کر 1381 نمبر ہے، اس پہ سیریل نمبر ہے۔ یہ ہمارے خورشید عالم صاحب ہیں، انہوں نے 2014 کا الیکشن لڑا خانیار سے، اور اس وقت کے الیکشن کے بعد شاید انہوں نے ایک ایکسرسائز کی اپنے طور پہ، اور یہ دیکھا کہ کتنے سارے ایسے لوگ ہیں جو خانیار حلقہ انتخاب میں، تب کے شاید آج بھی اسی میں آئیں گے، تب کے حلقہ انتخاب میں 1381 ایسے افراد ہیں جن کا ووٹ درج تھا لیکن ایگزسٹ نہیں کر رہے ہیں گراؤنڈ پہ، جو انہوں نے اس وقت ایکسرسائز کیا۔ اس کے بعد انہوں نے شاید کیس بھی کر لیے، ریپرزنٹیشن بھی دی، لیکن کچھ بھی نہیں ہوا۔ اب اگر واقعی میں ایسا صحیح ہے اور آج کل ایک پروسیس چل رہا ہے، تو اس پروسیس کے ناطے ہم چاہتے ہیں کہ سرکار سے، ہم نے یہ ہم ڈی سی سری نگر اعجاز اسد صاحب سے بھی ملے، اکٹھے ہم نے ان کو ایک کاغذ دے دیا، اور بھی ہم جو الیکشن اتھارٹیز ہیں ان کو بھیج رہے ہیں۔ تو ہم یہ چاہتے ہیں کہ ایک یہ جو نان ایگزسٹنگ تب تھے، کیا یہ آج بھی آج کے ووٹر فہرست میں شامل ہیں؟ اگر شامل ہیں تو اس وقت جب یہ شامل کیے گئے یا رکھے گئے، کس نے رکھے، کس نے رکھوائے، اور اگر ان میں سے کسی نے اس نام پر کسی نے تب ووٹ ڈالا ہے تو اس ووٹ کا امپیکٹ اس وقت کے الیکشن پہ کیا پڑا ہوگا، وہ بھی عیاں ہو جائے گا اس چیز سے۔ ہمیں اعتبار اس پہ اس لیے ہے کیونکہ جو دوسرا ڈاکومنٹ ہمارے ساتھ ہے وہ یہ ہے کہ اس میں 514، آپ کیوں بھی یہ کاپی دیں گے، ہم 514 ایسے افراد شامل ہیں ووٹر فہرست میں خانیار کے، جو دو جگہوں پہ ووٹ ڈالتے ہیں خانیار میں، جیسے ایک شخص کا نام نہیں لوں گا میں، وہ رشی مالا 44 ہے، اس کے بعد وہاں پہ اس کا نمبر ہے 1019، اور پھر لون مالا میں بھی درج ہے، وہاں پہ نمبر ہے 691۔ تو یہ 514 جو ہیں، یعنی 514 کا ڈبل ہے یہ۔
ادھر کشمیر کے ایک دگج دھارمک نیتا مولانا محمد عباس انصاری کے دیہانت کے بعد سوگ سباہوں کا جو آیوجن ہے وہ اب بھی جاری ہے اور ایک بہت بڑی سوگ سبا آیوجت ہوئی جس کے ادھیکشتا اسلامی جمہوریہ ایران سے آئے ہوئے ایک گیسٹ اوغائی سید مہدی زادہ علی موسوی نے کی۔ انہوں نے اپنے بھاشن میں لوگوں پر بل دیا کہ وہ ایکتا کے ساتھ آگے بڑھے۔ انہوں نے کہا کہ جموں کشمیر میں مولانا محمد عباس انصاری نے اپنے دیہانت سے پہلے جو کاریہ کیا ہے اس کو آگے چلانے کی ضرورت ہے۔ انہوں نے کہا کہ مولانا عباس انصاری نے اپنی پوری زندگی مسلم ایکتا کے لیے صرف کی ہے، میں ان کے پتروں سے بھی یہی بنتی کرتا ہوں کہ وہ اس مشن کو جاری و ساری رکھیں۔ سبتی محمد حسن، ریڈیو تہران، سرینگر۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔
उज्ज्वल भविष्य।
दोस्तों, कार्यक्रम उज्ज्वल भविष्य की एक अन्य कड़ी को लेकर आपकी सेवा में फिर से उपस्थित हैं। स्वाति और सैयद मेसाम का सलाम स्वीकार कीजिए। आज भी हम इस्लामी क्रांति की सफलता के बाद ईरान में शांति और सुरक्षा की स्थिति की चर्चा करेंगे।
پچھلے کارکرم میں ہم نے اسلامی کرانتی کے بعد ایران میں کرانتی ویرودھی اور آتنکوادی گٹوں کی گتیویدھیوں اور دیش کو اشانت کرنے کے پریاسوں پر ایک نظر ڈالی تھی۔ اسلامی کرانتی کی سفلتا کے ترنت بعد ایران کو جہاں ودیشی طاقتوں سے گمبھیر چنوتی مل رہی تھی، وہیں دیش کے بھیتر کچھ ایسے گٹ سکریہ ہو گئے تھے جو کرانتی کو اسفل بنانے کے ساتھ ہی دیش کو توڑنے کی سازش رچ رہے تھے۔ لیکن اسلامی گڑتنتری ایران نے امام خمینی کے نیتتو میں ان سمست سازشوں پر پانی پھیر دیا اور اسلامی ویوستا کی نیو کو مضبوط کیا۔ اسلامی کرانتی کی مہتوپورن اپلبدھیوں میں سے ایک ایرانی راشٹر کے ہیتوں کی رکشا اور ناگرکوں کے لیے شانتی اور سرکشا کی استھاپنا ہے۔
جیسا کہ ہم نے الیکھ کیا تھا کہ سرکشا کے وبھن آیاموں میں سے ایک مہتوپورن آیام راجنیتک سرکشا ہے۔ راجنیتک سرکشا کا سمبندھ دیشوں کی سنگھٹناتمک استھرتا، سرکاری پرنالیوں اور ان وچارداراؤں سے ہے جو سرکاروں اور راجیوں کو وید بناتی ہے۔ اسلامی کرانتی کی سب سے مہتوپورن اپلبدھی اس کی راجنیتک لوکپریتا ہے۔ اسلامی ویوستھا پرنالی کی استھرتا کا کارن یہ ہے کہ اسلامی کرانتی کی سفلتا کے مکھیہ کارنوں میں سے ایک کرانتی سے پہلے راجشاہی شاسن کا کمزور ہونا اور ودیشی سرکاروں پر نربھر ہونا تھا۔ لیکن اس کے وپریت اسلامی گنتنتر ویوستھا نے سوتنتر اور سوادھین نیتی اپنائی اور عام لوگوں کو اپنی طاقت بنایا۔
ایران میں اسلامی کرانتی کی سفلتا واستو میں راجشاہی ویوستھا کی سماپتی اور لوک تانترک ویوستھا کی استھاپنا تھی۔ سمست سازشوں کے باوجود ایرانی جنتا نے ہر کھیتر میں بڑھ چڑھ کر اسلامی کرانتی کا سمرتھن کیا اور اس کی بنیادوں کو مضبوط کیا۔ اسلامی کرانتی کی سفلتا کے پہلے تین ورشوں کے دوران ویرودھیوں نے ہر استر پر ہر وہ قدم اٹھایا جس سے کسی بھی شاسن کا پتن کیا جا سکتا ہے، جیسے کہ دیش میں الگاؤوادی گٹوں کو وشو کی دو مہاشکتیوں دوارا سمرتھن دیا گیا، پرتیبندھ لگائے گئے اور ورشٹھ نیتاؤں اور ادھیکاریوں کی ہتیائیں کر کے تختہ پلٹ کرنے کے پریاس کیے گئے۔
समस्त घटनाक्रमों और परिवर्तनों के बावजूद पिछले चार दशकों के दौरान ईरानी जनता ने जिस शांति और सुरक्षा का स्वाद चखा है, क्रांति से पहले उसका कोई नामो निशान तक नहीं था। क्रांति से पहले शाही हुकूमत के दौरान लोगों की जान और उनके माल को हमेशा खतरा रहता था, लेकिन क्रांति के बाद देश में ऐसा वातावरण बना कि लोग एक दूसरे की जान और माल का सम्मान करने लगे। पहली बार लोगों ने सही माने में शांति के सुख का आनंद लिया और यह जाना कि इंसान के जीवन में शांति और सुरक्षा का वही महत्व है जो भोजन और जल का है। अगर इंसान की जान और इज्जत ही खतरे में रहे तो जिंदा रहने का कोई मतलब ही नहीं और जीवन नरक बन जाता है।
हालांकि इस्लामी क्रांति से पहले शाही शासनकाल में खुफिया एजेंसियां और सुरक्षा एजेंसियां सिर्फ शाही परिवार और उसके दरबारियों की सुरक्षा के बारे में सोचती थीं और योजना तैयार करती थीं। यही वजह है कि क्रांति से पहले लगभग 200 वर्षों के दौरान देश में कोई राष्ट्रीय और लोकप्रिय सरकार के न होने से उत्तर से लेकर दक्षिण तक और पूरब से लेकर पश्चिम तक कई हिस्से देश से अलग हो गए। शाही शासन का मानना था कि विश्व की महाशक्तियों पर निर्भर रहकर और उनका समर्थन हासिल करके राष्ट्रीय सुरक्षा को खरीदा जा सकता है। दरअसल इस्लामी क्रांति की सफलता से पहले सरकारों ने यह मान लिया था कि वो देश की राष्ट्रीय सुरक्षा और संप्रभुता की रक्षा नहीं कर सकती हैं। शाही शासन को सिर्फ इस बात पर गर्व था कि उसे एक क्षेत्र में अमरीका का थानेदार होने का सौभाग्य प्राप्त है, लेकिन इन 200 साल के अनुभव ने हर बार ये साबित किया कि महाशक्तियां सिर्फ उस वक्त तक मौजूदा सिस्टम का समर्थन करती हैं जब तक वो उनके हित में होता है, और इस समर्थन के बदले वो उनसे अत्यधिक विशेषताएं प्राप्त करती हैं। लेकिन जब उनके हित खतरे में बढ़ते हैं या उन्हें लगता है कि वो मौजूदा सिस्टम को बचाने में असमर्थ हैं तो तुरंत चोला बदल लेती हैं।
ईरान की इस्लामी क्रांति ने इमाम खुमैनी के नेतृत्व में जनता के समर्थन से पिछले 4 दशकों के दौरान न केवल देश में शांति और सुरक्षा की स्थापना की बल्कि 8 वर्षीय युद्ध समेत विभिन्न संकटों के दौरान देश की संप्रभुता और अखंडता को सुरक्षित रखा। पर पहली बार युद्ध में देश की एक बलिष्ठ जमीन पर भी दुश्मन का कब्जा नहीं होने दिया। ईरानी युवाओं ने रक्षा समेत समस्त क्षेत्रों में इस विश्वास को जिंदा रखा कि हम कर सकते हैं। यही विश्वास ईरानी राष्ट्र के विकास की बुनियाद बन गया और आज देश प्रगति के पथ पर तेजी से अग्रसर है। आज ईरान एक क्षेत्रीय शक्ति है जिसके खिलाफ दुश्मन चाहे जितनी साजिशें रच लें लेकिन उसकी तरफ मैली आंखों से नहीं देख सकता।
क्षेत्रीय स्तर पर आज ईरान इतना शक्तिशाली बन गया है कि सीरिया और इराक में सीधे उपस्थित होकर दाइश जैसे आतंकवादी गुटों का न सिर्फ मुकाबला करता है बल्कि उन्हें नष्ट कर देता है। कई लोगों का मानना है कि अगर ईरान सीरिया और इराक के संकटों में भूमिका अदा नहीं करता तो ये संकट विकराल रूप धारण कर लेते। ईरान ने ये सभी उपलब्धियां ऐसी हालत में हासिल की हैं कि जब उसे पिछले 4 दशकों से विभिन्न प्रकार के प्रतिबंधों का सामना रहा है। इसके अलावा इस्लामी क्रांति के प्रभाव में सीरिया, इराक, लेबनान, फिलिस्तीन और यमन में प्रतिरोधी गुटों का गठन हुआ और खतरा ईरान की सीमाओं से हटकर दुश्मन की सीमाओं तक चला गया। दुश्मन जानता है कि अगर वो कोई गलती करेगा तो प्रतिरोधी शक्तियां उसे मुंह तोड़ जवाब देंगी। इस प्रकार ईरान की रक्षात्मक शक्ति अद्वितीय बन गई है, जिसके कारण इसराइल के उकसाने के बावजूद ट्रंप जैसा ईरान का दुश्मन उस पर हमले का साहस नहीं कर सका।
ईरान में आज लगभग सभी क्षेत्रों में शांति और स्थिरता कायम है। देश के सबसे दूर दराज वाले इलाकों में भी सभी वर्गों, विशेष रूप से महिलाएं और लड़कियां पूर्ण रूप से सुरक्षित हैं और वे अकेले जहां चाहें यात्रा कर सकती हैं। पूरब से लेकर पश्चिम तक और दक्षिण से लेकर उत्तर तक ईरान पूर्ण रूप से सुरक्षित है। हालांकि कभी कभी आतंकवादी और असामाजिक तत्व समाज में असुरक्षा का माहौल पैदा करने का प्रयास करते हैं लेकिन उनके खिलाफ त्वरित गंभीर कार्रवाई होती है। ईरान में सुरक्षा व्यवस्था को दुनिया के सबसे सुरक्षित क्षेत्र में स्थित फ्रांस जैसे देश की सुरक्षा व्यवस्था से अगर तुलना करें तो देखेंगे कि इस देश में 1/4 से ज्यादा महिलाएं अकेले घर से निकलने में डरती हैं क्योंकि उन्हें अपमानित होने, छेड़छाड़ और हमले का डर रहता है।
اسلامی کرانتی کے ورش نیتا آیت اللہ العظمہ سید علی خامنائی کی درشتی میں سرکشا کا مہتو بہت ادھک ہے اور دھارمک درشتی سے یہ واجب ہے. وہ کہتے ہیں راشٹریہ سرکشا کسی بھی راشٹر کے لیے سب سے واجب چیز ہے, کیونکہ اگر راشٹریہ سرکشا نہیں ہوگی تو سرکار کام ہی نہیں کر سکے گی. نرمان کے لیے ایک اینٹ دوسری اینٹ پر نہیں رکھی جا سکے گی. اگر دیش میں اتھل پتھل ہوگی تو دیش کی کسی سمسیا کا سمادھان نہیں نکل سکے گا. ان کے درشٹی کوڑ میں راجنیتک ویوستھا میں سرکشا کا استھان بہت اونچا ہے, اس حد تک کہ سماج کے اتھان کے لیے یہ پہلی شرط ہے. وہ کہتے ہیں سرکشا ایک بڑی نعمت ہے. قرآن میں بھی شانتی اور سرکشا کا ذکر ہے. کسی بھی سماج کی پرگتی کے لیے شانتی اور سرکشا کی استھاپنا ضروری ہے.
वरिष्ठ नेता का मानना है कि ईरान की प्रगति का राज भी सुरक्षा में है. सुरक्षा के बिना कोई भी देश अपनी समस्याओं का समाधान नहीं निकाल सकता. शिक्षा, रोजगार, अर्थव्यवस्था, निर्माण और बाकी समस्त क्षेत्रों में शांति और सुरक्षा की भूमिका अद्वितीय है. शांति और सुरक्षा के लिए सबसे महत्वपूर्ण चीजों में से एक राष्ट्रीय एकता है. इसीलिए इस्लामी क्रांति के संस्थापक امام خمینی اور ان کے اتراधिकारी اور اسلامی کرانتی کے ورشٹھ نیتا ہمیشہ راشٹریہ ایکتا اور ایک جٹتا پر زور دیتے رہے ہیں. ورشٹھ نیتا کا ماننا ہے کہ اسلامی کرانتی کے برکت سے دیش میں ایکتا اتپن ہوئی ہے. ایکتا سماج میں استھرتا اور پرگتی کا کارن ہے. ایکتا کے نعرے کے ساتھ ایران نے بڑی بڑی رکاوٹوں کو راستے سے ہٹا دیا ہے. بھوشیہ میں ایرانی جنتا ایک جٹ رہ کر اپنے سامنے آنے والی رکاوٹوں کو دور کرتی رہے گی.
تو دوستو, کارکرم کا سمے یہیں سماپت ہوا. اب ہمیں اجازت دیجیے.
ईरान भ्रमण.
दोस्तों, कार्यक्रम ईरान भ्रमण की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए.
श्रोताओ, आज हम लवासानात नगर के बारे में चर्चा करेंगे. आपको याद होगा कि पिछले कार्यक्रम में हमने आपको तेहरान प्रांत के शेमिरानात नगर और तजरीश क्षेत्र के बारे में बताया था. हमने आपको तजरीश में मौजूद इमामजादे सालेह के मकबरे के बारे में भी विस्तार से बताया था. आज हम तेहरान प्रांत के एक अन्य नगर लवासानात के बारे में आपको बताने जा रहे हैं.
ईरान ऐसा देश है जो अपनी विशेष भौगोलिक स्थिति के कारण पहाड़ों, जंगलों, चरागाहों, नदियों, झरनों, राष्ट्रीय उद्यानों और विभिन्न प्रकार के प्राकृतिक दृश्यों से संपन्न है. दूसरी ओर संस्कृति, सभ्यता और वास्तुकला की दृष्टि से इस भूमि की प्राचीनता ने इसे विशेष समृद्धि प्रदान कर दी है. इस समय तेहरान की आबादी 1 करोड़ से अधिक है. स्वाभाविक रूप से इतनी बड़ी आबादी की आवाजाही के कारण ट्रैफिक और प्रदूषण की समस्या पैदा होती है. इस परेशानी के बावजूद अलबोर्स पहाड़ के दामन में स्थित होने और शहर के आसपास हरे भरे मैदानों के कारण तेहरान महानगर दुनिया के कई बड़े शहरों से अधिक महत्व का स्वामी है.
सुंदर मैदानी इलाके, अधिक आबादी और शोर शराबे वाले इस शहर का एक आकर्षण भी इन्हीं चीजों में निहित है. यही कारण है कि जब भी कोई पर्यटक तेहरान की यात्रा करता है तो वो यादगार के रूप में तेहरान के निकटवर्ती इलाकों का उल्लेख जरूर करता है. तेहरान के लोगों के बीच काफी पुराने समय से ये प्रचलन रहा है कि वे सप्ताहांत की छुट्टियां इन्हीं सुंदर निकटवर्ती इलाकों में गुजारते हैं। ये इसलिए है क्योंकि मात्र थोड़ी सी दूरी तय करके शहर के आसपास ऊंचे इलाकों तक सरलता से पहुंचा जा सकता है। ऐसे आकर्षक क्षेत्रों की यात्रा करके तरोताजा माहौल में शहर की थकन उतारी जा सकती है। तेहरान प्रांत की उत्तरी सीमा पर अलबुर्ज के पहाड़ी आंचल की ऊंचाई 1500 मीटर है, जो इस प्रांत के पश्चिमोत्तर तक फैला हुआ है। जैसे जैसे तेहरान प्रांत के पूर्वी भाग की ओर हम बढ़ते हैं, वैसे वैसे अलबुर्ज पर्वत श्रृंखला के पहाड़ों की ऊंचाई बढ़ती चली जाती है, यहाँ तक कि हम इसके सबसे ऊंचे हिस्से तक पहुंच जाते हैं।
दोस्तों, अब हम ईरान के विभिन्न क्षेत्रों की सैर के अंतर्गत लवासाना चल रहे हैं, जिसको आम बोलचाल में लवासान कहा जाता है। इस क्षेत्र की गणना तेहरान के महत्वपूर्ण एवं प्राकृतिक सौंदर्य से संपन्न क्षेत्र के रूप में होती है। यहाँ की जलवायु बहुत सुहानी है, यहाँ पर बहुत से प्राकृतिक आकर्षण पाए जाते हैं। ये पूरा क्षेत्र हरा भरा है, यही कारण है कि ईरान के विभिन्न क्षेत्रों से लोग लवासान में प्रकृति का आनंद लेने के लिए यहाँ पर आते हैं। लवासान राजधानी तेहरान के निकट स्थित है। तेहरान से मात्र 20 मिनट में यहाँ पर पहुँचा जा सकता है। तेहरान के बहुत से लोगों ने यहाँ की प्राकृतिक सुंदरता को देखते हुए गर्मियाँ बिताने के लिए अपने विला बनवाए हैं। लवासान की सुंदरता इसके उत्तरी क्षेत्र से आरंभ होती है, जो लतियान डैम पर जाकर समाप्त होती है। लतियान डैम को जाजरुद नामक नदी के रूप पर बनाया गया है। ये बांध लवासान के दक्षिण में स्थित है। दूर दूर से लोग इसको देखने के लिए लवासान आते हैं।
लवासान में रहने वाले लवासानी लहजे में फारसी बोलते हैं। उनका ये लहजा पुराने तेहरानी लहजे जैसा है। लवासान के कुछ क्षेत्रों में ताती भाषा में भी बात की जाती है, जो प्राचीन ईरानी भाषा है। विशेष बात यह है कि ये भाषा ईरान के अलबुर्ज पर्वत श्रृंखला के आंचल वाले क्षेत्रों में प्रचलित है। हालांकि लवासान में विभिन्न जातियों के आगमन और वहां पर उनके बस जाने के कारण अब लोग प्राचीन लहजे में बात नहीं करते, बल्कि वे आधुनिक फारसी में वार्ता करते हैं। हालांकि लवासान में विला स्टाइल में बहुत से बंगले और घर बने हुए हैं, किंतु यहाँ पर अब भी बहुत से स्थानों पर पतली पतली गलियां हैं जिनमें पेड़ लगे हुए हैं। यहाँ पर अधिकतर अखरोट और सेब के पेड़ पाए जाते हैं। लवासान के स्थानीय लोगों का पेशा आरंभ से ही बागवानी और कृषि रहा है। यहाँ पर अखरोट, सेब और चेरी अधिक मात्रा में पैदा होते हैं।
दोस्तों, अब हम आपको लवासान के इतिहास के बारे में संक्षिप्त रूप में बताने जा रहे हैं। लवासान नगर को लगभग 5000 वर्ष पुराना नगर बताया जाता है। इन नगर के इर्द गिर्द मौजूद टीलों पर की जाने वाली खुदाई में ऐसे बहुत से चिन्ह मिलते हैं जो लवासान के अति प्राचीन होने की पुष्टि करता है। यहाँ पर मौजूद प्राचीन टीलों में शुरकाब, नाजिमाबाद, खरसंग, हिसारक और इसी प्रकार के कई अन्य टीलों का नाम लिया जा सकता है। इन प्राचीन टीलों में हिसारक टीला अधिक मशहूर है। ये टीला प्रायद्वीप की भांति है। हिसारक टीला पूर्व, पश्चिम और दक्षिण तीन दिशाओं में पानी से भरा हुआ है। केवल उत्तरी दिशा से इस पर जाया जा सकता है, क्योंकि वहीं पर सूखा रास्ता पाया जाता है। हिसारक टीला 230 मीटर लंबा, 50 मीटर चौड़ा है। इसकी ऊंचाई 30 मीटर की है।
पुरातन विभाग की टीमों द्वारा की गई खुदाई से यहाँ पर हाथों के बने मिट्टी के बर्तन मिले हैं, जो मटमैले काले और भूरे रंग के हैं। ये हस्तनिर्मित मिट्टी के बर्तन इस क्षेत्र की प्राचीनता की गाथा सुनाते हैं। पुरातन विभाग के प्रोफेसर डॉक्टर हमीद रजा वलीपुर बताते हैं कि हिसारक टीले का संबंध चालकोलिथिक अर्थात ताम्रपाषाण काल से है। ये वो काल था जब प्राचीन काल में हथियार और औजारों के निर्माण में तांबे का भी प्रयोग होने लगा था। इस काल में लोगों की जनसंख्या में वृद्धि होने लगी थी और लोग अपनी दैनिक आवश्यकताओं के लिए जानवरों का प्रयोग करने लगे थे। ये काल ईसा पूर्व लगभग 4 से 5 शताब्दियों पुराना है। ईरान की राजधानी तेहरान तथा कज़्मीन नगरों के मरुस्थलीय क्षेत्रों में ताम्रपाषाण काल या चालकोलिथिक काल से संबंधित 28 क्षेत्रों का पता चला है।
अब जबकि आप लवासान के प्राचीन इतिहास से किसी सीमा तक अवगत हो गए हैं, तो अब उचित है कि हम यहाँ के प्राकृतिक सौंदर्य पर एक दृष्टि डालते हैं। यहाँ के प्राकृतिक और आकर्षक क्षेत्रों में से एक दश्ते हवीज है, जिसको अंग्रेजी में कैरेट प्लेन कहा जाता है। दश्ते हवीज लवासान के अफजे नामक गांव के पास स्थित है। अगर हम तेहरान से सुंदर क्षेत्र तक जाना चाहते हैं तो हमें यहां से पूर्वोत्तर में 46 किलोमीटर की दूरी तय करनी पड़ती है। ये खूबसूरत मैदान समुद्र तल से 2400 मीटर की ऊंचाई पर स्थित है। इस जगह की जलवायु बहुत ही अच्छी और सुखद है। इस क्षेत्र को ऐतिहासिक दृष्टि से भी विशेष महत्व हासिल है। ऐतिहासिक किताबों में मिलता है कि सफवी शासनकाल में दश्ते हवीज उस दौर के राजकुमारों के शिकार का स्थल हुआ करता था। कहते हैं कि इस जगह का नाम कैरेट प्लेन इसलिए पड़ा क्योंकि यहाँ पर अधिकांश लोग गाजर की खेती किया करते थे।
दश्ते हवीज या कैरेट प्लेन को तुलनात्मक रूप में गर्म जलवायु वाला क्षेत्र कहा जाता है, इसीलिए गर्मियों में यहाँ पर आने का सुझाव नहीं दिया जाता। पतझड़ और सर्दी के मौसम में ठंड होने के बावजूद यहाँ की जलवायु बहुत अच्छी होती है। जाड़े के मौसम में यहाँ पर विंटर गेम खेलने का भी चलन है। अपनी तमाम विशेषताओं के बावजूद दश्ते हवीज जाने का सबसे उचित समय बहार या बसंत का मौसम है। उस समय यहाँ पर चारों ओर हरियाली दिखाई देती है जो मनुष्य को मंत्रमुग्ध कर देती है। ये वो समय होता है जब प्रकृति नया परिधान पहनती है।
दोस्तों, लवासान में एक मशहूर गार या गुफा भी है। ये गुफा अब एक म्यूजियम के रूप में मौजूद है। इसका नाम है वजीरी केव म्यूजियम। ये गुफा लवासान नगर के बाद कोंदे उलिया नामक गाँव के पास मौजूद है। गुफा रूपी इस म्यूजियम को ईरान के मशहूर शिल्पकार नासिर हुशमंदी वजीरी ने अपने खर्चे से बनाया है। इस म्यूजियम को सन 2005 में बनाया गया था। 1000 वर्ग मीटर के क्षेत्रफल में पहले इस म्यूजियम को तैयार करने में 6 वर्षों का समय लगा था। ये बात पूरे विश्वास के साथ कही जा सकती है कि वजीरी के म्यूजियम ईरान में पाए जाने वाले म्यूजियम से बहुत भिन्न है। इसको निकट से देखने से मनुष्य को एक विशेष अनुभव हासिल होता है।
इसके प्रवेश का द्वार मनुष्य को बहुत आश्चर्यचकित करने वाला है। आपको यहाँ हर ओर से गुफा तो दिखाई देगी, किंतु बीच में वहाँ पर हाथों के बने हुए स्ट्रक्चर भी दिखाई देंगे। गुफा में दीवारें बनाकर 8 दालान बनाए गए हैं। इसके प्रवेश द्वार पर महान योद्धा रुस्तम की एक बहुत ही शानदार मूर्ति बनी हुई है। रुस्तम की स्टैचू को इस प्रकार से बनाया गया है कि मानो पूरी गुफा को उसने अपने हाथों पे उठा रखा हो। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। आपसे अनुमति चाहते हैं।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। शिराज में हुआ था कि हमलों की निंदा के लिए पूरा ईरान सड़कों पर उतर आया है। विदेश मंत्री का कहना है कि ईरान यूक्रेन और यमन जंग का विरोधी है। भारत का कहना है कि आतंकवाद का खतरा बढ़ रहा है और इमरान खान लॉन्ग मार्च पर निकल पड़े हैं, जिससे सरकार की परेशानियां बढ़ गई हैं। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। तो इसी के साथ अख्तर अब्बास और साथियों का Thank you.
Hier ist Iran, die Stimme der Islamischen Republik Iran.